यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज फागु पूर्णिमा अर्थात होली पर्व देशका हिमाली तथा पहाड़ी जिल्लामा मनाइँदै होली पर्व मर्यादित रूपमा मनाउन काठमाडौं उपत्यका 3 जिल्ला प्रशासनको आग्रह। प्रतिनिधि सभामा प्रस्तुत अध्यादेश प्रतिस्थापन सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको बहुमतबाट स्वीकृत। प्यालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएको नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा इजिप्टका राष्ट्रपतिलाई आग्रह। सिराहाको लहानमा मुटु र मधुमेह रोगको उपचारका लागि 500 शैयाको सुविधा सम्पन्न अस्पतालको निर्माण शुरू। र पाकिस्तानमा विद्रोही समूहले रेलमा आक्रमण गरी बन्धक बनाएका मध्ये 190 जना मुक्त।
हरेक दिनको लागि सबै पाक यही पाए जहाँ जा कनेक्टेड रहस् इन्टरनेटमा सब गर्नुस्
डेटा भोइस एसएमएस
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14 ## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात होली पर्व आज हिमाली एवं पहाड़ी जिल्लामा र भोलि तराई मधेसमा हर्षोल्लासका साथ एक आपसमा रंग र अबीर खेली मनाइँदैछ। मित्रता, आत्मीयता, सामिप्य र सद्भाव दर्शाउने यो उत्सव आजभन्दा ठीक 7 दिन पहिले फागुन शुक्ल अष्टमीका दिन काठमाण्डुको बसन्तपुर स्थित गद्दी बैठक अगाडि पशुपतिनाथको श्लेषमान्तक वनबाट ल्याइएको मयल रूखको हाँगालाई रंगी चंगी झल्लरीद्वारा 3 तहमा छाता जस्तो बनाई सिंगारेर गाडिएको चीरमा पूजा आजा गरेपछि शुरू हुन्छ। दैत्यराज हिरण्य कश्यपले विष्णु भक्तिबाट विचलित पार्न नसकेपछि आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लाद सहित पस्न लगाउँदा होलिका भस्म भएकी र भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसंग पुराणमा उल्लेख छ। यसैको सम्झना स्वरूप शक्तिको दुरूपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होलिका दहन भनी चीरदाह गरेर आपसमा रंग अबीर दली खुशियाली मनाई खेल्ने परम्पराको थालनी भएको मानिन्छ। होलीको अवसरमा आगो बालेर गरिने चीरदाहबाट असुरी प्रवृत्तिकी होलिकाका साथसाथै आफ्ना पाप वैरभाव र शत्रुतालाई पनि जलाएर मारिएको विश्वास गरिन्छ। यसरी चीरदाह गरिएको खरानी घसिदिनाले बालकहरूमाथि दुष्टात्माहरूको कुदृष्टि नपर्ने विश्वास लिई बाल बालिकालाई खरानी घसिदिने प्रचलन रहेको छ। होलीका अवसरमा आज पहाड़मा र भोलि तराई मधेसमा सार्वजनिक विदा रहेको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले फागु पूर्णिमा होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। होली पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वर्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो। यसै गरी शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागु पूर्णिमा होली पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। सभामुख देवराज घिमिरेले फागु पूर्णिमा होली पर्व संस्कार सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्नुहुँदै मर्यादित र सभ्य तरिकाले मनाउन अपील गर्नुभएको छ। स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस पर्वले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै सबैमा प्रेम शान्ति र भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यसै गरी राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले होली पर्वका अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्दै सभ्य रूपमा होली मनाउन सबैमा आग्रह गर्नुभएको छ। फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले जथाभावी लोला हान्ने, फोहोर पानीको प्रयोग गर्ने, हुल हुज्जत गर्ने जस्ता विकृति पनि देखिन थालेकाले यसो नगर्न आग्रह गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागु पर्व होलीमा खेलिने विविध रंगहरू जस्तै नेपाली समाज पनि जातीय भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ। फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस पर्वमा खेलिने विविध रंगहरू जस्तै विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको बताउनु भएको छ। नेपालको हिमाल पहाड़ र तराईका जिल्लामा हर्षोल्लासका साथ एक अर्कालाई रंग लगाई खुशियाली साटासाट गर्दै खेलिने फागु पर्वका अवसरमा उहाँले सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाल प्रहरीले फागु पूर्णिमा अर्थात होलीलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना तयार गरी आवश्यक संख्यामा प्रहरी परिचालन गरिएको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश अधिकारीले फागु पूर्णिमा अर्थात होलीलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउने गरी सुरक्षा योजना बनाइएको बताउनुभयो। होलीमा बढ़ी भीड़भाड़ हुने काठमाण्डु, भक्तपुर र ललितपुर लगायत देशका मुख्य शहरमा आवश्यक संख्यामा प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो।
विशेष गरेर होलीको जुन जुन ठाउँमा इभेन्टहरू हुन्छन्, जुन लिएको छ पर्मिसन लिएर सातवटा विभिन्न ठाउँमा इभेन्ट गर्ने भनेर पर्मिसन लिएको छ, त्यसमा सुरक्षा व्यवस्था मिलाएको छ। त्यस्तै बिहानैदेखि अब चेकिङहरू राखिएको छ लगभग 100 भन्दा बढी स्थानहरूमा, जहाँ चाहिँ अब अलिकति विभिन्न चेकिङ गर्ने, लागू पदार्थ सेवन गर्ने लगायतका मापसे लगायतका गरेर तीव्र गतिमा मोटरसाइकल चलाउने यस्ता घटनाहरू, त्यसको लागि चेकिङको व्यवस्था गरेको छ र अन्य दृष्टिहरू गरेर लगभग विभिन्न पकेट पकेटहरूमा चाहिँ चेक पोइन्टहरू लगायतको टिकेटहरू राखेर चाहिँ विभिन्न 1700-1800 भन्दा बढी प्रहरीहरू परिचालन गरिएको छ।
होलीमा जबरजस्ती रंग तथा रसायन दल्ने, मादक पदार्थ तथा लागू औषध प्रयोग गरी उश्रृंखल गतिविधि गरे तत्काल नियन्त्रणमा लिई कानूनी कार्यवाही हुने उहाँले बताउनुभयो। प्यालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएको नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीलाई आग्रह गर्नुभएको छ। इजरायल हमलाका क्रममा हमासले 7 अक्टूबर 2023 अपहरण गरेका नेपाली विद्यार्थी जोशी अहिलेसम्म हमासकै नियन्त्रणमा हुनुहुन्छ। इजरायल हमास युद्धविराम र युद्धका बन्दीहरूको रिहाईका लागि भूमिका खेलिरहेको इजिप्टका राष्ट्रपतिसँग हिजो साँझ टेलिफोन वार्ता गरी प्रधानमन्त्रीले धन्यवाद समेत दिनुभएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ। त्यसक्रममा इजिप्टका राष्ट्रपति फताहले विपिन जोशीको रिहाईका लागि पहल गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताउनु भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आगामी जेठ 2-4 गतेसम्म नेपालमा आयोजना गर्न लागि सगरमाथा संवाद कार्यक्रमका लागि इजिप्टका राष्ट्रपतिलाई निमन्त्रणा समेत दिनुभएको छ। सरकारले प्रतिनिधि सभामा प्रस्तुत गरेको अध्यादेश प्रतिस्थापन सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव हिजोको बैठकले स्वीकृत गरेको छ। सरकारले यी विधेयक फास्ट ट्र्याकबाट अघि बढ़ाउने जनाएको छ। प्रतिनिधि सभाको हिजो बसेको दोस्रो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथिको छलफलमा भाग लिनुहुँदै सांसदहरूले पारदर्शिता, जवाफदेहिता, निष्पक्षता र समावेशीलाई कागजी रूपमा मात्र नभई व्यवहारमा उतार्ने गरी काम गर्न सके मात्र सुशासन प्रवर्धन हुँदै जाने धारणा राख्नुभयो। यस्तै बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री गुरूङले अपुष्ट दोहोरो अर्थ लाग्ने कानूनहरूलाई संशोधन मार्फत स्पष्ट गरी प्रभावकारी शासन प्रणाली मार्फत जनमुखी सेवा प्रवाहको उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो। यस्तै बैठकमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। त्यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री अधिकारीले एक संस्थामा दुई कार्यकाल भन्दा बढ़ी उही व्यक्ति बस्न नपाउने व्यवस्था विधेयकमा राखिएको बताउनुभयो। बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081 र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 प्रस्तुत भएको छ। यसै गरी सभामा निजीकरण पहिलो संशोधन विधेयक 2081 र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 पनि प्रस्तुत भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम यही चैत्र 7 गते बिहिबार बस्ने सभाको बैठकमा हुने विषयमा जानकारी गराउनुभयो। प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोध्न चाहने सांसदहरूले आगामी आइतबार दिउँसो 2 बजेसम्म संसद सचिवालयमा लिखित रूपमा प्रश्न दिइसक्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आगामी चैत्र 3 गते आइतबार बिहान 11 बजे बस्नेछ। सरकारले नागरिक उड्डयन क्षेत्रको सुधार सम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद थप गर्ने निर्णय गरेको छ। यही फागुन 26 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले नागरिक उड्डयन क्षेत्रको सुधार सम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद 45 दिन थप गर्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री गुरूङले निर्माणाधीन नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायता सम्झौतालाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने र स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान रकम करिब 25,65,00,000 रूपियाँ स्वीकार गर्ने मन्त्री परिषद बैठकले निर्णय गरेको बताउनुभयो। यस्तै बैठकले चीन सरकारले एम्बुलेन्स प्रयोजनार्थ अनुदान स्वरूप प्रदान गर्ने 50 स्थान विद्युतीय सवारी साधन स्वीकार गर्ने स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा तनहुँ जिल्लाका डाक्टर रघुराज काफ्लेलाई नियुक्त गर्ने लगायतका निर्णयहरू गरेको मन्त्री गुरूङले बताउनुभयो। सरकारले नेपालमा पानी जहाज सञ्चालन गर्ने उद्देश्यले विधेयक ल्याएको छ। पानी जहाजको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2081 हाल राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
कुनै बेला नेपाल जस्तो भूपरिवेष्टित देशमा राष्ट्रिय ध्वजावाहक पानी जहाज चलाउने कुरा कल्पनामै सीमित थियो, तर अहिले नेपाली नदीनालादेखि विदेशी समुद्रहरूमा समेत कानूनी रूपमै पानी जहाज चलाउन सकिने बाटो खुलेको छ। नेपालले विभिन्न सामुद्रिक मार्गमा आफ्नो राष्ट्रिय ध्वजावाहक पानी जहाज चलाउने सपना देखेको 5 वर्षपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पानी जहाजको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आइपुग्यो। यो विधेयक संसदका दुवै सदनबाट पारित भएर कानून बनेमा सरकारी र निजी दुवै क्षेत्रबाट नेपालले पानी जहाज सञ्चालन गर्ने कानूनी बाटो तय गर्नेछ। प्रत्येक व्यापारिक पानी जहाजमा नेपाली राष्ट्रिय झण्डा राख्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ। नेपाल पानी जहाज कार्यालयका कायम मुकायम रजिस्ट्रार मणिराम भोसाल। त्यसो त 2027 सालमा नेपाली पानी जहाजलाई विदेशी बन्दरगाहहरूमा सञ्चालन गर्न पानी जहाज दर्ता ऐन जारी गरिएको थियो। त्यही ऐनकै आधारमा ब्रिटिश कम्पनीसँग नरेन्द्र लक्ष्मी नाम दिएको जहाज पनि खरिद गरी कलकत्तासम्म ल्याइ पुर्याइएको थियो, तर त्यसले निरन्तरता पाउन सकेन। लगभग असम्भव जस्तै देखिएको पानी जहाज सञ्चालन गर्न गर्न धेरै नेपालीहरू ऐन कुरेर बसेका छन्। नेपाल पानी जहाज कार्यालयका कायम मुकायम रजिस्ट्रार भूषाल अर्थतन्त्रको नयाँ आयामका रूपमा रहेको पानी जहाज व्यवसायले धेरैलाई रोजगारी दिन सक्ने बताउनुहुन्छ।
यो सेक्टरलाई डेभलप गर्न सकियो भने 20,000 अरब आमदानी हुने र 40,000 नेपालीलाई जागिर आउने बाटो पनि यो हुँदो रहेछ। ऐन आओस् म 20,000 अरब एयरपोर्ट किनिहाल्छु भन्ने मान्छेहरू सबै अहिले बुढेर बसेका छन्। नेपालको नागरिकलाई प्रमाणपत्र दिने र नेपालको आन्तरिक दरबार चाहिँ हामीले असाध्यै छिटै गर्नुपर्नेछ।
नेपालका कैयौं नदी र तालहरूमा हाल सञ्चालनमा रहेका मोटरबोट र फेरी नियमन गर्ने कानून नहुँदा दर्तादेखि बीमासम्मका समस्याहरू छन्। अहिले पनि नारायणी कोशी लगायतका कैयौं स्थानमा मोटरबोट सञ्चालनमा छन्। त्यसलाई जल यातायात का रूपमा विकास गर्न र अन्तर्राष्ट्रिय समुद्रहरूमा पानी जहाज चलाउन यो विधेयक ऐतिहासिक हुने बताउनुहुन्छ कानूनविद एवं पूर्व मन्त्री माधव प्रसाद पौडेल।
पानी जहाज चलाउनको लागि विदेशमा कुनै मुलुकले लाइसेन्स दिएको रहेछ भने त्यो लाइसेन्सलाई पनि हामी ग्रान्ट गर्छौ। ससानो जलायन बनाउन सक्ने सम्भावना हुन सक्छ। भोलि गएर कुनै कालखण्डमा विदेशमा पनि हामीले हाम्रो झण्डा राखेर पानी जहाज चलाउन सक्ने तर्फ यसले पूर्वाधार निर्माण गर्न सक्छ।
नेपालमा हाल 4 पानी जहाज निर्माण कम्पनी छन् भने नेपाली नदीनालामा चल्ने 90% पानी जहाजहरू नेपालमै बनेका छन्। कानून बनेपछि नेपालले जहाज बनाएर निर्यात गर्ने अवसर पाउनुका साथै जल यातायातबाट छिटो र सुलभ यात्रा र ढुवानीका लागि यो कानून ऐतिहासिक हुने देखिन्छ। यसोदा अधिकारी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल काठमाडौँ।
अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष अन्तर्व्यवस्थापिका मंच नेपालको 10 सम्मेलनबाट पारित 7 घोषणा पत्र हस्तान्तरण गरिएको छ। मंचको गत पुष 1-3 गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न सम्मेलनका निष्कर्ष सहितको 7 घोषणा पत्र हिजो प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गरिएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्टाउन खोज्नेलाई छूट नदिइने बताउनु भएको छ। बुटवलमा हिजो आयोजित मगर मुक्ति मोर्चाको 6 राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले विगतमा नागरिक संघका सम्बन्ध केही कमजोर भएकाले त्यसलाई सुधारेर जाने प्रतिबद्धता जनाउनुभयो। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दामा मागदावी नपुग्ने फैसला गरेको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त मुद्दामा मागदावी नपुग्ने फैसला गरेको हो। संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चन कृष्ण नेउपानेले 2077 माघ 13 अवहेलनाको निवेदन दायर गर्नुभएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले दूरसंचार क्षेत्रको नियमन कमजोर भएको र यस क्षेत्रलाई थप मजबूत बनाउनका लागि कानूनी सुधार अपरिहार्य रहेको बताउनु भएको छ। भूकम्पमा भत्केको गोर्खाको शहीद लखन गाउँपालिका 6 घैरुङ स्थित स्वास्थ्य चौकीको भवन 8,54,00,000 रूपियाँको लागतमा पुननिर्माण सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरका अनुसार संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भारत सरकारको आर्थिक सहयोगमा स्वास्थ्य चौकी पुननिर्माण गरिएको हो। पछिल्लो समय होमस्टे आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेसँगै बाँकेमा रैथाने खानाको प्रवर्धन हुन थालेको छ। पर्यटकका लागि रैथाने खानाको प्रवर्धन गर्न होमस्टे सञ्चालकहरू समेत एकजुट हुन थालेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँके बर्दिया र दाङमा होमस्टे चलाउँदै आएका होमस्टे सञ्चालकहरू अहिले रैथाने खानाको प्रवर्धनको सिप सिक्दै कृषि कला संस्कृतिको जगेर्ना गर्दै युवाहरूलाई स्वदेशमै रोजगारी दिन सफल भएको बताउँछन्। पर्यटकहरूलाई आकर्षित गर्न होमस्टे सञ्चालकहरू रैथाने खानाका विशेष परिकारहरू पस्कने अभ्यास गर्दै आएका छन्। गाबर होमस्टे बाँकेका सञ्चालक कृष्ण चौधरी भन्नुहुन्छ, थारू समुदायको मौलिक पहिचान झल्काउने नृत्य वेशभूषा गीत संगीतसँगै परम्परागत खानाका परिकारहरू पर्यटकहरूका लागि विशेष आकर्षण बनिरहेका छन्।
हामीले संस्कृति प्रकृति र कृषिको दिगो संरक्षण गर्दै त्यस मार्फत चाहिँ आय आर्जन गर्न सकिने एउटा महत्वपूर्ण माध्यमको रूपमा होमस्टेलाई लिन सकिन्छ र होमस्टेकै कारणले गर्दाखेरि नयाँ पुस्तालाई हाम्रो संस्कृति हस्तान्तरण गर्ने र जैविक विविधता संरक्षण गर्दै युवाहरूलाई स्वदेशमै स्वरोजगारको एउटा सम्भावना छ र यही चाहिँ हामीले व्यापार व्यवसाय गर्न सकिन्छ।
ग्रामीण पर्यटन प्रबन्धनका लागि अहिले होमस्टे एउटा कडीको रूपमा चिनिँदै आएको छ। बाँकेको गाभर दाङ र नदिया जिल्लामा सञ्चालन हुँदै आएका होमस्टेहरूमा अहिले चहल पहल बढ्न थालेको छ। शहरको कोलाहल वातावरण छोडेर अहिले पर्यटकहरूको गन्तव्य एकान्त ठाउँ बन्न थालेसँगै पर्यटकहरूको आकर्षणको केन्द्र होमस्टे बन्न थालेको छ। पर्यटन डिभिजन कार्यालय कोहलपुरका निमित्त कार्यालय प्रमुख टंकनाथ खनाल,
होमस्टे पर्यटनको एउटा अभिङ्ग अङ्ग हो र रैथाने खाना मन पराउने अब जनमास बढ्दै गएको छ। युवाहरू बेरोजगारबाट विदेश पलायन भइरहेको अवस्थामा होमस्टेलाई राम्रोसँग व्यवस्थापन गरेर व्यवसायको हिसाबले पर्यटन प्रबन्धनमा लागे भने यो एउटा आय आर्जनको पनि धेरै राम्रो क्षेत्र हो।
पर्यटकहरूलाई परम्परागत खानेकुराको परिकारतर्फ आकर्षित गर्दै पाहुनाको रोजाइ र इच्छालाई बढी ध्यान दिँदै आएका छन् होमस्टे सञ्चालक शिवा थारू।
समय अनुसार हामी चाहिँ आफ्नो संस्कृति बचाउनको लागि प्रयास गरिरहेका छौँ।
होमस्टे प्रबन्धन सँगै रैथाने खानाका परिकारहरू नयाँ ढंगले उजागर हुँदैछ। यसले स्थानीय उत्पादन, कृषि, पर्यटन, संस्कृति र जीवनशैलीलाई पनि बल पुर्याएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
सिराहाको लहान नगरपालिका चारमा 500 सयको मोटु र मधुमेह रोगको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ। नेपाल हृदय रोग निवारण संघद्वारा जर्मनीको नेपाल मेड जर्मनी र रोटरी क्लब कटुस नामक दुई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको 2 अर्ब आर्थिक सहयोगमा निर्माण शुरू गरिएको अस्पतालले जनाएको छ। आगामी 5 वर्षभित्र लहान नगरपालिकाले उपलब्ध गराएको 11 बिघा जग्गामा अस्पताल बन्नेछ। प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन्। मौसम प्रतिकूल हुँदा न्यून भिजिबिलिटीका कारण कतिपय विमान केही समय आकाशमै होल्ड गर्नु परेको थियो। मौसममा सुधार आएर आकाश सफा भएपछि अहिले भने उडान नियमित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको बलोचिस्तान प्रान्तमा विद्रोही समूह बलेच लिबरेशन आर्मी बीएलए ले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएका मध्ये 190 जना मुक्त भएको सुरक्षा अधिकारीहरूले बताएका छन्। बन्धक हुनेहरूमा रेलमा सवार सेना, अर्धसैनिक बल, प्रहरी र गुप्तचर निकायका व्यक्ति पनि रहेका छन्। सैन्य अधिकारीहरूका अनुसार सुरक्षाकर्मीहरूले गरेको कार्यवाहीमा कम्तीमा 30 लडाकूको मृत्यु भएको छ। साउदी अरेबियामा अमेरिका र युक्रेन बीच भएको वार्ताको एक दिनपछि युक्रेनले रूससँग 30 दिने युद्ध विरामको अमेरिकी प्रस्तावका लागि आफू तयार रहेको बताएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयसँग छलफल गरेको छ। बुधबार भएको छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संहिताको मर्म र भावना विपरीत हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो। अर्थमन्त्री पौडेलले संघीय सरकारको सीमामा रहेर मात्र नयाँ बजेटमा कार्यक्रम पेश गर्न त्यस अवसरमा आग्रह समेत गर्नुभयो। अर्थमन्त्री पौडेलले सहकारी जमीनको खण्डीकरण, बाँझो जमीन, अस्थायी बसोबास, सार्वजनिक जग्गाको संरक्षण, भूमि बैंक अभिलेखहरूको डिजिटलाइजेशन लगायतलाई सम्बोधन गर्ने गरी बजेट तथा कार्यक्रमहरू पेश गर्न पनि सुझाव राख्नुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएको दुईवटा खेल मध्ये दुवैमा विभागीय टीमले जीत निकालेको छ। त्रिभुवन आर्मी क्लबले बुधबार भैरहवामा सुदूरपश्चिमलाई 8 विकेटको फराकिलो अन्तरले हराएको छ। 118 रनको विजयी लक्ष्य सहित मैदान प्रवेश गरेको आर्मीले 157 बल बाँकी छँदै जीत निकालेको हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा सामान्यतया बदली रही कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका पहाड़ी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.6 डिग्री सेल्सियस वर्षा फाटफुट भएको छ। आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डौ उपत्यकामा सूर्योदय अघि बिहान 6:16 भयो भने सूर्यास्त भरे साँझ 6:11 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आज फागु पूर्णिमा अर्थात होली पर्व देशका हिमाली तथा पहाड़ी जिल्लामा मनाइँदै होली पर्व मर्यादित रूपमा मनाउन काठमाडौं उपत्यका तीन जिल्ला प्रशासनको आग्रह। प्रतिनिधि सभामा प्रस्तुत अध्यादेश प्रतिस्थापन सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको बहुमतबाट स्वीकृत। प्यालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएको नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा इजिप्टका राष्ट्रपतिलाई आग्रह। सिराहाको लहानमा मुटु र मधुमेह रोगको उपचारका लागि 500 शैयाको सुविधा सम्पन्न अस्पतालको निर्माण शुरू। र पाकिस्तानमा विद्रोही समूहले रेलमा आक्रमण गरी बन्धक बनाएका मध्ये 190 जना मुक्त। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।